रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवाद अन्तरसंवादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल श्रोताहरू आज आश्विन शुक्ल नवमी महानवमी बडा दशैं 2078 को नौ दिन सांस्कृतिक उज्यालो र त्यही उज्यालोको आलोकमा उभिएको हाम्रो यो वैभव हामी जो जहाँ रहौं जस्तो पेसा र व्यवसाय गरौं जस्तो जीवनशैली र साधनामा रमाऊ मूलत हामी नेपाली हाम्रो नेपाल पर्वहरू माध्यम हुन् साधन हुन् साध्य त हाम्रो राष्ट्रिय एकता र आपसी मिलन हो के हिमाल के पहाड़ के तराई र के राजधानी उपत्यका हामीले खोजेको उज्यालो अन्तरको उज्यालो हो जो साधनाबाट प्राप्त हुन्छ जुन धर्मको साधना गरे पनि र जसरी साधना गरे पनि साधनाको मूल मर्म अन्तर हृदयको उज्यालोको खोजी हो विकास समृद्धि र सामाजिक रूपान्तरणको कोशिश हो मान्छे जब शान्त हुन्छ उसले गरेका सबै कामहरू उजाला सुकिला र समाजले ग्रहण गर्न लायक बन्छन् पर्वहरू यसैका सहायक हुन् चाडहरू उत्साहका मूल हुन् आपसी मिलनका सूत्र हुन् हामी आज महानवमीको दिनमा छौं आज हामी उपत्यकाको कुमारी घर र मिथिलाञ्चल जनकपुरलाई एकै पटक जोड्दैछौ र जोडेर संवाद गर्दैछौ जीवित देवी भनेर चिनिने कुमारी घर कुमारी र विशेष पूजा कुमारीको विशेष पूजा गरेर आजै तलेजुको दर्शन गराउने कार्यक्रम छ आज तलेजु मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिँदैछ कोविड 19 का कारण गत वर्ष बन्द रहेको भए पनि यसपटक खुल्ला हुने भएको छ र सर्वसाधारणले पनि तुलजा भवानी समेत भनेर चिनिने तलेजु मन्दिरमा आज पूजा आजा र दर्शन गर्ने क्रम पनि छ र यसरी कुमारीलाई दर्शन गर्न त्यहाँ लग्नु अघि कुमारी मन्दिरमा पनि दशैंको उपलक्ष्यमा विशेष पूजा गरिने चलन छ यो काठमाडौँ उपत्यकाको एउटा ठूलो सांस्कृतिक वैभव हो भने जनकपुर र आसपासमा पनि रामजानकी मन्दिर र आसपासमा पनि पूजा अर्चना हर्ष उल्लास उमङ्ग छ एकचोटि हामी दुईटा यो विशेषतालाई एकै ठाउँमा जोड्छौं र लागौं अब संवादतर्फ कुमारी घरका गुरू मञ्जुश्री वज्राचार्य र जनकपुरबाट एकजना वरिष्ठ साहित्यकार तथा संस्कृतिविद डाक्टर राजेन्द्र विमल हामीसँग हुनुहुन्छ उहाँहरू दुवैजनालाई हार्दिक स्वागत गर्छौं हेलो नमस्कार मञ्जु सर नमस्कार हजुर
नमस्कार
अनि म शुरूआत जनकपुरबाट गर्न चाहन्छु जनकपुरमा दशैंको उज्यालो कस्तो छ चहलपहल एकजना उमेरले पनि ज्ञानले पनि शिक्षाले पनि सांस्कृतिक चेतनाले पनि परिपक्व विद्वान हामीसँग हुनुहुन्छ डाक्टर राजेन्द्र विमल जनकपुरको सुगन्ध कस्तो छ दशैंमा
जनकपुरमा पनि स्वाभाविक रूपले एउटा आध्यात्मिक वातावरणमा डुबेको छ सम्पूर्ण जनकपुरको मानस र अहिले एक हाम्रो घरमा पनि यहाँ त प्रत्येक घरमा देवीको बास हुन्छ शाक्त भूमि हो यो रहेको छ र त्यसैले गर्दाखेरि जनकपुरमा पनि आज एकदमै उत्साह छ र त्यो चाहिँ कुमारीहरूको पूजा गर्ने र भोजन गराउने त्यो चाहिँ प्रबन्ध हाम्रो घरमा पनि भएको छ त्यसैले त्यो चाहिँ अरू घरहरूमा पनि त्यस्तै किसिमको वातावरण होला र एकदमै आध्यात्मिकतामा चुरुम्म डुबेको जस्तो
नौलखा मन्दिर मन्दिरमा पनि चहलपहल निकै होला त्यहाँ पनि पूजाआजाहरू होलान् होइन कस्तो छ कस्तो छ त्यहाँको वातावरण त्यहाँको चहलपहल
हजुर हो जानकी मन्दिरलाई एकदमै सजाइएको छ दर्शनार्थीहरूको घुइँचो छ तर त्यो भन्दा पनि बढी त्यो राजदेवी मन्दिर भन्ने छ जहाँ जसलाई त्यो चाहिँ कुलदेवीको रूपमा राजा जनक राजर्षि जनक भनौँ को कुलदेवीको रूपमा जो प्रतिष्ठित हुनुहुन्छ राम मन्दिरमा त्यहाँ चाहिँ ज्यादै भिड छ त्यो राजदेवी मन्दिरदेखि लिएर जानकी मन्दिरसम्म र ठुलो लर्को लागेको छ र त्यो चाहिँ दर्शनार्थीहरू हातमा फुल इत्यादि पूजाका सामग्रीहरू लिएर उभिएका छन् बिहानैदेखि हिजो त्यो अष्टमीको त्यो चाहिँ ऊ थियो बलि प्रदान थियो त्यसले गर्दाखेरि पनि एकदमै उत्साह र ऊ छ
यो इतिहास राजर्षि जनकसँग पनि जोडिन्छ होइन
हजुर
यो इतिहास राजर्षि जनकसँग पनि जोडिन्छ
अवश्य अवश्य जन आस्था त्यही हो लोक आस्था त्यही हो त्यो मन्दिर त्यही हो
हजुर म दशैं र दशैंले त्यहाँको संस्कृति त्यहाँको जनजीवनलाई पारेको प्रभावमाथिको छलफलमा फेरि आउँछु मञ्जुश्री वज्राचार्यजी हामीसँग हुनुहुन्छ उहाँ चाहिँ कुमारी घरको राजगुरु हुनुहुन्छ मञ्जुश्री वज्राचार्यजी कुमारी घरको खबर के छ
हजुर
कुमारी घरमा पनि अब यो बडा दशैंको उपलक्ष्यमा विभिन्न पूजा आजा हुन्छ।
हजुर,
अस्ति हाम्रो आश्विन शुक्ल पट्टिबाट कटस्थापना देखिने त्यहाँ पनि यो दशैंको कार्यको थालिनी भइसकेको छ। यसमा जमरा राख्ने काम सुरुदेखि भएर चाहिँ त्यस दिनदेखि नै अनुष्ठानको कार्य चाहिँ शुभ भइसकेको छ। हिजो अष्टमीको दिनमा कुची भयो भनेर चाहिँ त्यो भोज हुने कार्यक्रम पनि हिजो सम्पन्न भइसकेको छ भनेदेखि अब आज नवमी महानवमी भयो, आज त विशेष दिन छ, कुमारीको विशेष आराधना गर्ने पूजा भाव गर्ने दिन हो।
आज कुमारीको आज सधैँभन्दा अलि फरक र विशेष पूजा हुन्छ, होइन? के हुन्छ आज?
हजुर, आज चाहिँ विशेष किसिमले के हुन्छ, कुमारी जीवित देवी कुमारी त एकजना भयो, तर आज चाहिँ गणकुमारी भनेर नौजना साक्षी कन्याहरूलाई नि राखेर चाहिँ पूजा गर्ने चलन छ आज कुमारी घरमा। आज बेलुकी चाहिँ तपाईँको हाम्रो शनिको चाहिँ कुमारी बाहेक, मूल कुमारी बाहेक चाहिँ अरू नौजना साक्षी कन्याहरूलाई पनि कुमारीको रूपमा प्रतिस्थापन गरिन्छ आज एक दिनको लागि मात्रै भए पनि। अनि बेलुकीतिर नौजना ती कन्याहरूलाई कुमारी रूपमा गणकुमारी भनिन्छ, गाउँ कुमारी पनि भन्ने चलन छ। त्यससहित चाहिँ अनि गणेश भैरव दुईजनालाई पनि सँगै राखेर अनि पूजा आज हुन्छ त्यहाँ कुमारी घरमै। अनि सबै यी नौजना गणेश भैरव कुमारीलाई नै अनि हनुमान डाखोको मूल चोकमा लगिन्छ, विभिन्न बाजा गाजा सहित मूल चोकमा लगेर चाहिँ त्यहाँका आचार्य कर्माचार्यबाट चाहिँ पूजा गरिन्छ आज। अनि त्यसपछि गणकुमारीहरू आफ्नो आफ्नो घर चाहिँ गइसकेपछि फेरि मूल कुमारीलाई पनि कुमारी घरबाट त्यो सेतो कपडा भुइँमा बिछाएर पेट भनौँ बसा लागेको भन्छ त्यो राखेर चाहिँ अनि पैदल नै कुमारीको सवारी चाहिँ मूल चक्रमा हुन्छ आज।
अनि तलेजु भवानीको मन्दिरमा कुमारीलाई दर्शन गर्न लाने बेला जस्तै अघि भन्नु नि सेतो कपडा ओछ्याएर भुइँमा त्यसपछि लगिन्छ भन्नुभयो, त्यहाँ गएपछि हुने चाहिँ के हो, कसरी पूजा हुन्छ, त्यहाँ चाहिँ के हुन्छ? यहाँ त मूल गुरु हुनुहुन्छ त्यहाँको,
त्यो हिन्दू परम्परा अनुसार शाक्त परम्परा अनुसार कर्माचार्यबाट पूजा गरिन्छ तलेजुको, होइन? अनि कुमारी घरमा चाहिँ हुने पूजा आज चाहिँ त्यहाँ मूल चोकमा त्यहाँ लगेपछि चाहिँ जुन ठाउँमा चाहिँ आज कालरात्रिको चाहिँ पूजा हुन्छ त्यो भित्रको भित्र आगमभित्र लगेर चाहिँ अनि कर्माचार्यहरूबाट चाहिँ पूजा गरिन्छ।
हजुर,
अनि त्यति नै हो त्यहाँ गर्ने। अब त्यो चाहिँ गुह्य रूपमा गरिन्छ, बाहिर अरूले देख्ने हुँदैन, भित्र चाहिँ आगममा लगेर पूजा गर्ने भएकोले सर्वसाधारणले त्यो चाहिँ देखिँदैन। अनि यता चाहिँ कुमारी घरमा चाहिँ पनि आगम छ, त्यो चाहिँ बौद्ध आगम भयो, त्यसमा चाहिँ अब बजाचारीहरूबाट बजाचारी मथे भन्नुभयोबाट चाहिँ बजयानी तन्त्र विधि अनुसार चाहिँ त्यहाँ पूजा हुन्छ आज।
हजुर,
यो चाहिँ बिहानै हुन्छ, अनि मूल चकमा हुने चाहिँ बेलुकी रातितिर हुन्छ।
हजुर, म डाक्टर राजेन्द्र विमलज्यूकोमा गएँ। जस्तो काठमाडौँको एउटा संस्कृति कुमारी हाम्रो जीवित देवी भनेर भन्छौँ, संसारभरिको एउटा नमूना अवस्था हो त्यो धार्मिक आस्थाको। अनि अघि हामी राजदेवी मन्दिर राजर्षि जनकको कुरा पनि जोड्यौं, एकजना संस्कृतिविद हुनुहुन्छ, यो खालको सांस्कृतिक विविधताले यो मुलुकलाई के दिएको छ?
एउटा कुरा चाहिँ यहाँलाई निवेदन गरौँ कि हामीले यो त थाहा छ हामीलाई कि त्यो वैदिक कालदेखि नै हामीले श्रद्धा इडा इन्द्राणी अरुणानी सूर्या विशाखकर्णी यमी रोदसी अश्विनी अदिति इत्यादि अनेक देवी देवताहरू खास गरेर देवीहरूको चर्चा हामीले ऋग्वेदमा पनि पाउँछौँ। यो प्राकृतिक दशालाई दृष्टिमा राखी वेदका देवताहरूलाई हामीले तीन भागमा विभक्त गर्न सक्छौँ। दिवलोकका देवता जस्तै सूर्य सविता मित्र पूषा विष्णु वरुण आदि, त्यस्तै गरेर अन्तरिक्षका देवताहरू इन्द्र वायु मरुत पर्जन्य, पृथ्वीका देवता अग्नि सोम पृथ्वी इत्यादि। दिवलोक अन्तरिक्ष लोक पृथ्वीलोकका विभिन्न क्षेत्रमा प्रकृतिका जुन शक्ति दृष्टिगोचर हुन्छन् ती सबैलाई देवता ठानेर वैदिक आर्यहरूले तिनको स्थितिमा वैदिक सूक्त र मन्त्रहरूको निर्माण गरे। अदिति उषा सरस्वती आदि देवीहरूको जुन चर्चा गऱ्यौँ त्यो चाहिँ यिनमा अधिकांश वैदिक देवी देवताहरू वास्तवमा प्राकृतिक शक्ति र सत्ताका मूर्त रूप हुन्। प्रकृति पूजाको उद्गम उक्स पनि वेदमा नै हामी पाउँछौँ। अब हेरौँ यसरी, अहिले हामीले भर्खरै सुन्यौँ त्यो चाहिँ तलेजु भवानीको हामीले कुरा सुन्यौँ। यो यहाँलाई थाहा छ होला, सबै श्रोताहरूलाई, अधिकांश श्रोताहरूलाई थाहा हुन सक्छ यो त्यो तलेजु भवानी मित्रबाट गएकी देवी हुन् र आज पनि तलेजु भवानीमा एउटा चाहिँ विधि हुन्छ जसलाई खिचा खेगु भन्ने चलन छ। त्यो घण्टा बजाइन्छ र त्यस बेलामा धेरै कुकुरहरू भुक्छन् बाहिर अरे, अनि त्यो चाहिँ पूजाका सामग्रीहरूमा जुन बाँकी हुन्छन् त्यो चाहिँ त्यो ठाउँमा त्यो एउटा शिलाखण्ड छ त्यहाँ गएर राख्नुपर्छ। त्यो मान्यता के छ भनेदेखि कि मिथिलाबाट गएका एकजना तान्त्रिकको त्यहाँ हत्या भएको थियो अरे तन्त्र साधनाकै क्रममा, र अहिले पनि त्यो श्वान रूपमा त्यहाँ भुक्न थाल्नुहुन्छ उहाँ, र अहिले पनि त्यो जीवित हुनुहुन्छ। यसरी त्यो चाहिँ त्यहाँको हेर्नुहोस् त्यो चाहिँ हाम्रो समन्वय कस्तो छ। अहिले एकजना यहाँ यसै चर्चा क्रममा एउटा चाहिँ निवेदन म गर्न चाहन्छु, एउटा आर्टिकल मैले पढेको थिएँ, हजुरले पनि पढ्नुभएको होला, कि यो चाहिँ दशैँ या दुर्गा पूजा एउटा बनमारा हो जसले रैथाने संस्कृतिलाई नाश गरेर जो मौला आएको छ फर्स आएको छ र फैलिँदैछ इत्यादि आशयको कसले लेख्नुभएको थियो मलाई याद छैन। यो चाहिँ अत्यन्त गलत मान्यता हो वास्तवमा, कि अहिले हामीले जस्तै मान्नुहोस् कर्णाली जस्तो हिमाली क्षेत्रको कुरा हामीले गरौँ, कर्णाली प्रदेशमा अहिले जस्तै हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, रुकुम, बेरेक इत्यादि, सल्यान, सुर्खेत इत्यादि पर्छन्। यहाँ शैव, मस्तो, बोन, बौद्ध धर्म, संस्कृति र सभ्यता यहीँबाट त्यो चाहिँ पामीर, काराकोरम, हिन्दूको सहित काजिकिस्तान, मङ्गोलियासम्म फैलिने क्रममा यी एक अर्कासित कसरी प्रभावित हुँदै गए त्यो चाहिँ इतिहासका मर्मज्ञहरूलाई सबलाई थाहा छ, र यी सभ्यताहरूमा केही साझा मान्यता रहेको हामीले पाउँछौँ। कर्णाली प्रदेशमा विकसित जस्तै बोन धर्मको कुरा गरौँ, प्राकृतिक शक्तिको प्रतीक हो वनदेवी, वनदेवीलाई यस धर्ममा सम्पूर्ण जगतको सृष्टि पालन संहार का नियम विधि र ऊर्जा कि नियन्ता पनि मानिन्छ। हिन्दू धर्ममा भगवती दुर्गा वा आदि शक्ति माता आज्ञाको परिकल्पना जस्तै भयो, बौद्ध धर्ममा त्यो धर्मावलम्बीहरू जुन छन् उनीहरूले मन्त्र सुन्नुभयो भनेदेखि ओम मातृमुहे शालेदु, ओम मातृमुहे शालेदु भनेर मन्त्र पढ्छन्। कर्णालीका बासिन्दाले पनि शिला लेख्दाखेरि नयाँ कार्यको थालनी गर्दा बोन, हिन्दू र बौद्ध तिनै प्रकारका मन्त्रको उपयोग गरेको पाइन्छ। यस धर्ममा पृथ्वीलाई माता भनेर पूजा गरिन्छ, बोन धर्मको आदिम चरणमा समाजको प्रमुख महामातृलाई भनिन्थ्यो, उनी गण प्रमुख पनि थिइन्, ती मातृका देवी, त मातृकाले पनि पुत्र लाभ भएपछि पतिको रक्त बदलिने चलन रहेको उल्लेख पाइन्छ। एउटा चाहिँ रोचक कुरा के छ भनेदेखि नवराज सर, कि त्यो चाहिँ हामीलाई त थाहा छ कि कर्णालीको क्षेत्रमा मातृपूजा त गरिन्छ गरिन्छ आज पनि, एउटा विश्वास के लिइन्छ भनेदेखि कि जति पनि हाम्रा यी नौ देवीहरूको कुरा हामीले गर्छौँ नि, त ती डोल्पाको त्रिपुर सुन्दरीबाट उत्पन्न भयो भन्ने अहिले पनि आस्था छ। ओखलमा धान कुट्दाखेरि कहिले धान धेरै हुने कहिले चाहिँ थोरै हुने र त्यो चाहिँ त्यो देखेर त्यसलाई खनेर हेरियो त्यो ठाउँलाई, अनि त्यहाँ चाहिँ कुँडे भन्ने त बुझ्नुहुन्छ होइन, कुँडे त्यो चाहिँ आवाज थोप्दाखेरि ट्याङ्राङ ट्याङ्राङ ट्याङ्राङहरू आवाज निस्कियो, अनि खोल्दाखेरि त्यो चाहिँ त्यहाँ कुँडे कुँडे सो त्यहाँ नौवटा पुतली त्यो कुँडेमा देखिए, ती पुतलीहरू उडेर माथि गए, ती नौ बहिनी पुतलीहरू त्यो चाहिँ बाला, त्रिपुर सुन्दरी, मालिका, काली, बागेश्वरी, कनक सुन्दरी, बडी मालिका आदि हुन्। बाला, त्रिपुरा सुन्दरी र मालिका डोल्पामा, काली सल्यानको खैराबानमा, बागेश्वरी नेपालगञ्जमा, कनक सुन्दरी जुनामा, त्रिपुर सुन्दरी भैतरीमा र बडी मालिका बाजुरामा बसे भन्ने विश्वास यसले पनि छ। जुम्ला सिन्जाकी कनका सुन्दरी, कालीकोटको बढी मालिका, पुग मालिका, चुली मालिका, अन्य देवीहरू मन्दिरहरू आज पनि पाइन्छन्। र त्यति मात्र होइन, त्यो चाहिँ एउटा हामीले देख्यौँ भनेदेखि कि यी जति हिन्दू आस्थाका मन्दिरहरू पनि छन् तिनमा चाहिँ जनजातिहरूका र त्यो भनौँ किराँतहरूका पुजारीहरू छन् कि छैनन्, त्यो चाहिँ गोर्खाकै मनकामनामा हामीले पाउँछौँ। अथवा ताप्लेजुङमा पूर्वतिर पनि हाम्रोतिर त्यो ताप्लेजुङमा पनि त्यो पाटीहराको त्यो लुम त्यो यहाँलाई याद होला कि त्यो चाहिँ पाथीभरा कि देवीलाई लिम्बू भाषामा मुम्तुङ भनिन्छ। मुम्तुको अर्थ हुन्छ शक्ति र बुङको अर्थ हुन्छ बोट। त्यो चाहिँ भेडाको कथा, म लामो म जान चाहन्न, तर त्यो कथा होला कि कसरी भेडा गोठहरू के अरे गोठालेहरू गएका, गोठमा गएका र त्यसपछि भेडाहरू हराएका, त्यसपछि देवीको प्रकट हुने कथा छ एउटा लामो। आवश्यकता भयो भनेदेखि त्यो कथा सुनाउला। त यसरी त्यो चाहिँ यो वास्तवमा यो बाहुनहरूको त होइन, त यो त चाहिँ लिम्बूहरूको मूल देवी हुन् तर आज सम्पूर्ण हिन्दूको छ। त त्यसैले त्यो चाहिँ हाम्रो समाजमा जुन एउटा सांस्कृतिक र सामाजिक अन्तर्भूलनको जुन एउटा इतिहास रहेको छ त्यो हाम्रो सबभन्दा ठुलो सम्पत्ति हो।
हजुर, बडा बडा मिठोसँग देशका देवी देवालयहरूको र शक्तिपीठहरूको बडा मिठो सन्दर्भ उठाइदिनु भयो र यसले हामीले सिङ्गो मुलुकलाई बाँध्यौं जस्तो लाग्छ। म यसमा चाहिँ यसको यो विविधताको अर्थ र यसले हामीलाई पारेको प्रभावमाथि फेरि छलफल गर्न आउँछु। म मञ्जुश्री बज्राचार्यजीकोमा आएँ। भर्खर डाक्टर राजेन्द्र विमलज्यूले यो यस्तो राम्रो एउटा वृहत चीज भन्नुभयो, जस्तै यो कुमारी मन्दिरको पूजासँग तलेजु भवानीसँग, अब तलेजु पनि अहिले समय रह्यो भने छलफल गरौँला, मिथिला हुँदै आएको सन्दर्भ पनि छ। काठमाडौँमा कुमारीसँगै अरू पूजा आजा हुने त अघि तपाईँले धेरै सन्दर्भहरू उठाउनुभयो, त्यो चिज यहाँको वैभवलाई चाहिँ कसरी हेर्नुहुन्छ, कस्तो लाग्छ काठमाडौँका यी देवी देवस्थलहरू, पूजा आराधनाहरू, साधनाहरूको यो चहल पहल?
हजुर, अब कुमारीको कुरा गर्दाखेरि कुमारीलाई चाहिँ यो हाम्रो धार्मिक समन्वयको देवीको रूपमा हामी लिन सकिन्छ होइन। कुमारी अब हिन्दू शाक्त परम्परा अनुसार उहाँ तलेजु भवानीको प्रतीकको रूपमा हुनुहुन्छ भनेदेखि बौद्धहरूले चाहिँ वज्र देवीको रूपमा चाहिँ लिएर चाहिँ पूजा आजा गरिन्छ। कारण चाहिँ यो कुमारी भनेको धार्मिक समन्वयको बौद्ध शाक्त अर्थात् हिन्दू धर्मको साझा देवीको रूपमा चाहिँ यसलाई मानिआएको छ। आफ्नो आफ्नो धर्म परम्परा अनुसार चाहिँ उहाँलाई पूजा आजा गर्ने, साधना गर्ने त्यो काम त भइरहेको छ। काठमाडौँ उपत्यकामा धेरै जस्तो देवदेवीहरू, चाहे त्यो बौद्ध होस् चाहे चाहिँ हिन्दूको होस्, बौद्ध धर्म हिन्दू धर्ममा एक आपसमा कुनै पनि भेदभाव नराखिकन दुवैले आफ्नो आफ्नो आस्था अनुसार चाहिँ पूजा गरेर आएको चाहिँ हामीले पाउँदछौँ। यो हाम्रो नेपालको एउटा मौलिक परम्परा हो, यो एकदम विशेष यस्तो परम्परा भएकोले अन्तर देशमा यस्तो अन्तर ठाउँमा यस्तो छैन होला सायद मेरो विचारमा। तर यो नेपालमा चाहिँ त्यस्तो भइरहेको छ कि कुनै पनि जातीय भेदभाव अथवा धार्मिक भेदभाव चाहिँ यहाँ छैन। आफ्नो आफ्नो आस्थामा चाहिँ एउटै देवी अथवा देवतालाई मान्ने चाहिँ परम्परा चाहिँ ल्याएको छ।
जस्तो हनुमान ढोकामा कालरात्रि मनाउने बेलामा हामीले समाचारहरूमा पनि सुन्यौं, 54 बोका 54 राँगाहरू चढाको बलि चढाएर कालरात्रि गरेको समाचारहरू पनि आयो होइन। त्यो कालरात्रि पनि गर्छ एकातिर, तर त्यस्तो बलि पूजाको कुरा छ एकातिर। कुमारी घर तपाईँहरू सात्विक भएर जीवित देवी कुमारीलाई पनि एकदम चोखो चोखो खुवाएर चोखो ढंगले पूजा गरेको सात्विक कुरा पनि छ, त्यही छ सँगै। फेरि त्यही सँगै आज तलेजु भवानीलाई त विशेष पूजा गर्ने र कुमारीलाई त्यहाँ लैजाने चलन पनि छ। यो विविधता छ नि, अभ्यासमा भएको विविधता, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? सबै चिज मिसिएको छ
कुरा भयो होइन। अब कुमारी घरमा चाहिँ त्यस्तो मतलब बलि दिने प्रसार त
हुँदैन,
त्यस्तो कुनै पनि हुँदैन। त्यहाँ विशेष गरेर चाहिँ बौद्ध परम्परा अनुसार नै पूजा हुन्छ कुमारी घरमा। अनि उठापट्टि मूल चोकमा लगेपछि चाहिँ त्यहाँ चाहिँ जुन आज तपाईँले भने जस्तै जुन बलि प्रथा कालरात्रिमा बलि दिन्छ, कुमारीको अगाडि चाहिँ हुँदैन। त्यो चाहिँ कुमारी लानुभन्दा अगाडि नै त्यो कार्य सबै सम्पन्न भइसकेको हुन्छ। खास चाहिँ यो अब कसै भनेको एउटा शक्ति साधना गर्ने चाहिँ एउटा पर्वको रूपमा चाहिँ आएको छ भनेदेखि अब शक्ति साधना के को लागि भन्दाखेरि चाहिँ आफूमा भएको चाहिँ क्लेसहरूलाई चाहिँ निवारण गर्नलाई हटाउनुको लागि क्लेस भन्दाखेरि राग द्वेष मोह जस्तो क्लेसहरू हटाउन यसलाई जसको कारणबाट हामी चाहिँ दुःखको भूमिकामा परिरहन्छौँ राग द्वेष मोहलाई चाहिँ हटाउनको लागि नै शक्ति साधना गर्छ अरूहरूको लागि अरूहरूलाई दुःख दिनको लागि होइन कि आफूमा भएको नराम्रो चिजलाई हटाउनको लागि शक्ति साधना गर्ने त्यस कारण यो नवमी यो चाहिँ दशैँ बडा दशैँ भनेको एक किसिमको पुरस्करण बस्ने पनि भन्छ बौद्ध परम्परा अनुसार पुरस्करणमा कि कुनै काम गर्नुको लागि राम्रो काम गर्दा चाहिँ दृढ निश्चय भएर चाहिँ आफू तयार हुने त्यो रूपमा चाहिँ लिइआएको छ बौद्धहरूले अब हिन्दूबाट चाहिँ हिन्दू परम्परा अनुसार चाहिँ बलि दिने चलन चाहिँ चलिआएको छ यो तर्कैलेखी भयो भन्ने चाहिँ यकिन त भन्न सकिँदैन यसमा पनि कुनै किसिमको केही कुरा त होला पशु बलि दियो भन्ने कुरो
हजुर डाक्टर साहब अघि हामी संवाद गर्दै थियौँ डाक्टर राजेन्द्र विमलज्यूसँग अहिले हामी मञ्जुश्री बज्राचार्यजीसँग संवादमा थियौँ हामी दुईजना विद्वानहरूसँग सँगै छलफल गरिरहेका छौँ डाक्टर राजेन्द्र विमलज्यू जस्तो अघि एउटा सन्दर्भ भन्नुभएको थियो नि तलेजु भवानीको आज मन्दिर आजै खुल्ने दर्शन गर्ने कुरा पहिला त तलेजु भवानीले तात्कालीन मल्ल राजाहरूसँग सँगै पासा खेल्थिन् अनि पासा खेलेपछि तलेजुले पैसा धेरै जित्थिन् र राजाहरूलाई चाहिँ ल यो पैसा लगाएर दिन दुखी असहाय गरिबहरूलाई देऊ भनेर भन्थिन् भन्ने खालको किम्वदन्ती पनि पढ्छौँ हामी त्यो मिथिला हुँदै आएको सन्दर्भ उठाउनु भएको थियो नि अघि मिथिला र काठमाडौँलाई त तलेजुले जोडेको रहेछ नि होइन
एकदम त्यो जयस्थिति मल्लसँगै त्यो चाहिँ मल्ल दरबारमा पुगेको हो यो र त्यसपछि चाहिँ निरन्तर त्यसैले तलेजु भवानीसित त एकदमै हाम्रो आत्मिक सम्बन्ध छ र त्यो अहिले चाहिँ त्यो सम्पूर्ण हिन्दू मात्रको त्यो आस्थाको प्रतीक हुनुभएको छ त्यसैले तलेजु भवानी मात्रै होइन त्यो हामीले मैले जुन अन्तर्घुलनको कुरा गरेको थिएँ धार्मिक
सांस्कृतिक
त्यो चाहिँ सम्पूर्ण हामीले हेऱ्यौँ भनेदेखि त्यो यद्यपि भौगोलिक दृष्टिले ज्यादै विकट छ हाम्रो अवस्था र त्यो चाहिँ एक अर्कासित भेटघाट हुन गाह्रो छ दुल्लुको मान्छे जनकपुरको मान्छे र जनकपुरको मान्छे र ताप्लेजुङको मान्छे त्यो हाम्रो भौगोलिक बनोटले गर्दाखेरि हामी एक अर्काको सम्पर्कमा सजिलो गरी नआउन सकौँला तर त्यो भावनात्मक रूपले सांस्कृतिक रूपले हाम्रो जुन अन्तर्घुलनको इतिहास छ त्यो हेर्दै गऱ्यौँ भनेदेखि हामीले अनुसन्धान र अनुशीलन गऱ्यौँ भनेदेखि हामीले पाउँछौँ कि त्यो सम्पूर्ण सिन्जा प्रदेशमा र त्यो चाहिँ जनकपुरमा अब जनकपुरमा जुन सांस्कृतिक समन्वयको इतिहास छ त्यो चाहिँ आएको सिन्जाली परम्परा होला अछामको परम्परा होला अथवा त्यो ताप्लेजुङको परम्परा होला त्यो र जनकपुरको परम्परा कसरी उपत्यकामा त्यो चाहिँ उपत्यकामा नुवाकोटमा ठाउँ ठाउँमा यहाँ चाहिँ जति पनि मल्लकालमा जुन व्यवस्थाहरू थिए त्यो जातीय संस्करण जुन बनाइयो वास्तवमा त्यसमा रघुनाथ झा भन्ने एउटा मान्छे थिए दरबारमा उनको चाहिँ ठुलो योगदान रहेको छ र मिथिलाबाट गएका अहिले भर्खरै हाम्रो बज्राचार्यजीले आदरणीय हुनुहुन्छ व्यक्तित्व उहाँले चर्चा गर्नुभयो बौद्ध धर्ममा खास गरेर त्यो बज्रयानी सम्प्रदायमा मिथिलाबाट धेरै गएका यी काष्ठहरू गएका यी सबै समाहित भएका त्यहाँ त्यो बज्रयानी सम्प्रदायमा र त्यसैले त्यो चाहिँ धेरै हिन्दूहरूका देवी देवता अवलोकेश्वर जस्ता धेरै देवी देवताहरूको सम्बन्ध त्यसमा हामीले पाउँछौँ यसरी त्यो चाहिँ हामीले हेऱ्यौँ भनेदेखि त्यो चाहिँ तलेजु भवानीका अतिरिक्त पनि त्यहाँ चाहिँ मिथिलाबाट गएका जुन विद्वानहरू थिए काठमाडौँ उपत्यकामा मल्लकालमा त हामीले हेर्छौँ कि त्यो चाहिँ राजभाषा नै त्यहाँ मैथिली रहेको र त्यो चाहिँ धेरै परम्पराहरू त स्वाभाविक रूपले जसको बारेमा धेरै अनुसन्धानहरू पनि भएका छन् हरिरामजीहरूले गर्नुभएको छ डाक्टर हरिरामजीले त त्यो नुवाकोटमा एउटा जुन एउटा कोटै मिथिला कोटै त्यहाँ आँप घारी र त्यो चाहिँ माछा मनपर्छ र आँप मनपर्छ भनेर त्यो पुरा कोट पुरा एउटा चाहिँ क्षेत्र नै पुरा दिएको थियो त्यो मैत्रीहरूलाई बसोबासको लागि। यसरी त्यो चाहिँ एउटा सामाजिक र सांस्कृतिक सम्बन्धको देवी देवताहरूको पूजा पद्धतिहरूको प्रभाव पर्दै गएको हामी पाउँछौँ। त्यो चाहिँ अत्यन्त नै रोचक विषय पनि हो र यो मैले यहाँलाई निवेदन गरेँ कि यो हाम्रो सम्पदा पनि हो। वास्तवमा यो जुन विच्छिन्नता त्यो चाहिँ राजनीतिक कारणले एउटा उत्पन्न गर्ने प्रयास गरियो तर एकदमै हामी यदि पाउँछौँ जान्छौँ भनेदेखि हुम्लामा जान्छौँ, जुम्लामा जान्छौँ, कालीकोटमा जान्छौँ, त्यहाँ पनि हामीले पाउँछौँ ए हामी जस्तै पो गर्दा रहेछन्, ए हाम्रै हाम्रा विधि विधानहरू धार्मिक विधि विधानहरू र यहाँका विधि विधानहरू समान जस्ता छन्। यो चाहिँ बहुत ठुलो कुरो हो।
यसले देशलाई जोड्नलाई, देशलाई एक बनाउनको लागि र हाम्रो राष्ट्रिय एकता बलियो बनाउन पनि यस्ता चाडपर्वहरूको ठुलो मूल्य र महत्ता रहेछ।
अवश्य, र यसलाई चाहिँ हामीहरूले त्यो वास्तवमा हामी एक बनाउने होइन, हामी एक हौ। हामी सम्पूर्ण नेपालीहरूको एउटै चरित्र छ, यी साझा जीवन मूल्यमा बाँच्ने हामी गरेका छौँ। यसलाई चाहिँ कुनै अन्य कारणहरूले, राजनीतिक कारणले होस् वा अन्य कारणले होस्, यसलाई धुमिल पार्ने जुन चेष्टा गरिएको छ त्यसलाई अब संसार हामीले यसको दीप्तिलाई त्यो सामुने लोक त्यो जीवनमा ल्याउने प्रयास हामीले गर्न सक्नुपर्छ र त्यसो गऱ्यौँ भनेदेखि त्यो मलाई लाग्छ त्यो ठुलो योगदान हुन्छ राष्ट्रका लागि, राष्ट्रको मङ्गलका लागि।
हामी
यसमा चाहिँ हजुर हो,
हजुर हामी अन्तमा छौँ। मञ्जुश्री बज्राचार्यज्यू, यसरी संस्कृति जोडिएको, सांस्कृतिक कुरा जोडिएको एउटा सन्दर्भ भयो, उहाँले चाहिँ दुल्लु दैलेखदेखि जनकपुर, काठमाडौँ, ताप्लेजुङ सबैलाई जोड्नुभयो। अब काठमाडौँमा कुमारी घरको एकजना राजगुरु हुनुहुन्छ, मूल गुरु हुनुहुन्छ, अब आज कुमारीलाई दर्शन गर्न लाँदै हुनुहुन्छ, अब आज नवमीको दिन चाहिँ तपाईँलाई कस्तो लागिरहेछ? त्यो त्यो पूजाको मूल पुजारी नै भएर आफैले डाक्टर राजेन्द्र विमलज्यूले भन्नुभएको जस्तो यो सांस्कृतिक एकता निर्माण गर्ने एउटा पात्र आफू हुँदा कस्तो लाग्दो रहेछ?
हजुर, अब आज नवमीको दिन भयो, आज चाहिँ विशेष चाहिँ साधना गर्ने दिन हो, त्यसकारण चाहिँ अब यसलाई चाहिँ आफ्नो आफ्नो परम्परा अनुसार, आफ्नो सिद्धान्त अनुसार मानि आएको छ। एकदम राम्रो छ यो। अलि अघि हाम्रो डाक्टरले भन्नुभयो जस्तै चाहिँ नेपालमा चाहिँ धार्मिक समन्वय जुन रहिआएको छ, एक आपसमा मिलेर बसिरहेको छ, यो हाम्रो नेपालीहरूको एउटा एकदम ज्वलन्त राम्रो चाहिँ विशेषण नै हो, विशेषता नै हो यो। आज नवमीको दिनमा अब कुमारीलाई एक किसिमले चाहिँ अब हिन्दू परम्परा दुर्लाजा भवानीको रूपमा मान्ने पनि छ भनेदेखि अब बौद्धहरू
बज्रदेवीको
रूपमा चाहिँ पनि मानेर पूजा आज आफ्नो आफ्नो सिद्धान्त अनुसार
हुन्छ। हस्, आजलाई संवादको समय यति रह्यो। डाक्टर राजेन्द्र विमलज्यू, तपाईँको ज्ञानको गहिराई र तपाईँको अध्ययन बडा गौरव गर्न लायक छ। तपाईँसँग त धेरै लामो संवाद गर्नुपर्ने थियो, आज यति रह्यो समय। यहाँहरू दुवैजना अतिथिलाई रेडियो नेपालका तर्फबाट, रेडियो नेपाल परिवारका तर्फबाट हार्दिक हार्दिक शुभकामनाका साथ धन्यवाद।
सम्पूर्ण परिवारलाई तथा विजयादशमीको शुभकामना।
हस्, धेरै धेरै धन्यवाद। आजको बसाई सुन्दर रह्यो, साँच्चै सुन्दर रह्यो। हाम्रो मुलुकको समृद्धि र हाम्रो वैभवका निम्ति हामी जो जहाँ छौं, जसरी छौं, जुन अवस्थामा छौं, शान्त रहौं, सुखी रहौं, व्यक्तिगत जिन्दगीका तनाव, तिक्तता, आवेग, आक्रोश, रिस, राग, द्वेषहरूलाई पन्छाएर हृदयलाई शुद्ध र पवित्र बनाऊ र मुलुकलाई शान्त बनाउँदै अघि बढाउन हामी सबैलाई प्रेरणा मिलोस्, यही आग्रहका साथ डाक्टर राजेन्द्र विमल र मञ्जुश्री बज्राचार्यज्यूसँगको संवादका साथ मेरा सहकर्मी शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।